نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، ارواح کے اس دنیا میں بھیجے جانے کا مقصود اللہ تبارک و تعالیٰ کے قرب میں زیادتی ہے. روحیں جو اس دنیا میں بھیجی گئیں اس سے مقصود ہے کہ اور زیادہ اللہ تعالیٰ کا قرب حاصل کرو. کیا مطلب ہے اس بات کا؟ اس بات کا مطلب یہ ہے کہ روح جو ہے وہ عالم ارواح میں اللہ تبارک و تعالیٰ کے قریب ہی تھی، اللہ تعالیٰ اس سے ناراض نہیں تھا اور اللہ تبارک و تعالیٰ کو پہچانتی بھی تھی، لیکن اس کی پہچان بہت تھوڑی تھی. اللہ پاک ناراض تو نہیں تھے، لیکن اللہ تبارک و تعالیٰ کی رضا کے درجے ہیں، بہت سارے لیول ہیں. ان کی رضا کے درجات کے اعتبار سے اس کو قرب سے تعبیر کیا جاتا ہے، اور ان درجات کے اعتبار سے اللہ تعالیٰ کی نعمتیں ہیں. اس اعتبار سے ان کا قرب ہے، اس اعتبار سے ان کی نعمتیں ہیں. تو اللہ تعالیٰ نے فضل فرماتے ہوئے، مہربانی فرماتے ہوئے روحوں کے لیے ایک نظام بنایا دنیا میں بھیجنے کا. روح کی خصوصیت یہ ہے کہ اس کو ترقی کے واسطے جس طرح کا قرب اللہ تبارک و تعالیٰ کے ہاں ہے، اس کے جو اقسام ہیں، انواع ہیں، برانچس ہیں، وہ سامان اس کے پاس میں نہیں تھا. اب اللہ تعالیٰ کے پاس جو ہے روزہ رکھنے سے ایک خاص قرب ہوتا ہے. روح کو بھوک نہیں، جب اس کو بھوک نہیں ہے تو وہ روزے والا قرب کیسا حاصل کریں گی؟ یہ ہے، روح کو بھوک پیاس نہیں لگتی. تو اس کو ایک ایسی سواری دی گئی جس میں اس کو سوار کیا گیا، جس کو بھوک لگے اس کے توسط سے وہ برداشت کرے، وہ متاثر ہو اور وہ برداشت کرے، تو اس کو اس کی لین کا قرب اس کو ملے گا. روح کے لیے بساطت ہوتی ہے، اس میں اس کو چڑھنا اترنا، آنا جانا، وہ مسائل نہیں رہتے اس کو. لیکن کچھ اللہ تعالیٰ کا قرب ایسا ہے جس کا تعلق چلنے سے ہے. اس کے بعد پیر تو تھے نہیں کہ وہ چل کے اللہ تعالیٰ کا خاص قرب بناتی، اس لین کا تقرب حاصل کرتی. اس کو چلنے والی سواری چاہیے تھی تاکہ وہ چلے، اس میں سوار ہو کے، اور اس کی نسبت دونوں کی طرف ہوگی، اس کی سواری کی طرف بھی ہوگی اور اس روح کی طرف بھی ہوگی جس میں وہ سوار ہے. بلکہ اصل نسبت اسی سوار کی طرف ہی ہوگی، سواری کی طرف نہیں ہوتی. لہذا چلنے کا حکم روح پر لگا، روح چل کے جائے گی مسجد، روح چل کے جائے گی اللہ کے راستے میں، روح چل کے جائے گی حج کو، صدقہ دینا، خیر خیرات کرنا، ہاتھ سے ہوگا، غریبوں کی خدمت کرنا، لوگوں کو کھانا کھلانا ہاتھ سے ہوگا، مال سے ہوگا، مال چاہیے، صدقہ دینا ہے تو مال چاہیے. روح کے پاس روح خالی رہے تو اس کے پاس مال نہیں رہتا. خالی روح کے پاس کیا مال؟ خالی روح کے پاس کوئی مال وال نہیں ہوتا. جب آپ آئے تھے اس دنیا میں کتنے مالدار، خوب پیسہ لے کے آئے کیا تو؟ اس لیے نہ آتے خود پیسہ لے کے آتے، نہ جاتے خود پیسہ لے کے جاتے. لقد جئتمونا فرادا کما خلقناکم اول مرہ، تم ہمارے پاس اکیلے آئے जैसे हमने तुमको पैदा किया था। एक छोटी सी जायद चीज़ के साथ जाते हैं, वो भी ख़त्म हो जाती है। मतलब आप पैदा होते वक्त तो कफन भी नहीं था, जाते वक्त कफन में लपट के ले जाते वहाँ, क्योंकि जब तक बॉडी है तो कपड़े में कपड़ा लपटा होना चाहिए, वरना रूह तो जा चुकी है, वो तो अकेली जा चुकी है बगैर कफन के। हाथ जो दिए गए, पैर जो दिया गया, जुबान जो दी गई, आंख जो दिए गए, कान जो दिए गए, दिमाग जो दिया गया, दिल जो दिया गया, माल जो दिया गया, बीवी बच्चे दिए गए, जायदाद सामान दिया गया, नमाज लगाई गई, रोज़ा लगाया गया, हज लगाया गया, ज़कात लगाई गई, उम्रा है, तवाफ़ है, एतकाफ़ है, नज़र है, कुर्बानी है, दीन की मेहनत है, कमाई के खर्चे हैं, कमाई के नक्शे हैं, खर्चे के नक्शे हैं, मोहब्बतें करना है, नफ़रतें करना है, दोस्तियाँ हैं, दुश्मनियाँ हैं, अल्लाह के दोस्तों की खिदमत है, अल्लाह के दुश्मनों से लड़ाई है। यह सब उसको नहीं था वहाँ पे कुछ भी। और इन सब, ये सब रास्ते हैं अल्लाह तबारक व ताला के क़ुरब के। तो इसलिए रूह को यह सवारी दी गई, और रूह के लिए और रूह को इस सवारी के साथ साथ इसके हालात बनाए गए दुनिया में। इसलिए दुनिया में आए बगैर रूह को तरक्की नहीं दी। इसलिए जहाँ दुनिया इंतहाई बकवास जगह है, दनी है, जलील है, कमीना है, उतनी ही अहमियत की जगह भी है, उतनी ही कीमती जगह भी है, उतनी ही काबिल कदर भी है, उतनी बड़ी नेमत भी है। उलमा ने लिखा है, बहुत से लोगों को ये खलजान होता है कि आदम अलैहिस्सलाम जो है, अगर फल ना खाते और उनको दुनिया में आना ना पड़ता तो वो ज़्यादा मज़े में रहते, मज़े में नहीं रहते, वहाँ पे ये सब धंधे ही नहीं थे। उनकी औलाद में अंबिया कहाँ से होते, अगर वहाँ रहते तो नबियों की क्या ज़रूरत थी। उनकी औलाद में सिद्दीकीन, शुहदा, शहीदों का निज़ाम, वहाँ रहते तो लड़ाई ही नहीं होते, ईमान और कुफ्र की कश्मकश ही ना होती, कश्मकश नहीं होती तो लड़ाई नहीं होती, लड़ाई नहीं होती तो कोई शहीद ही नहीं होता, शहीद ही नहीं होता तो शहादत का मर्तबा ही ना मिलता उसको। गैबी वहाँ होता तो कोई गैबी निज़ाम ना होता, गैबी निज़ाम ना होता तो गैब पर ईमान लाने के जो दर्जात हैं वो ना मिलते। तो मसले हैं पूरे, वो यहाँ आने के बाद ही थे वो सारे, इसलिए उनका आना ही बेहतर था। इसलिए अगर वो ना खाते फल को तो भी आते, चूंकि उनको तो ज़मीन में खलीफा बनाया गया, इन्ने जाइलुन फिल अर्ध खलीफा, उनको तो आना था ही था। वो खाने से जो है ना, वो हकीम बोला वही मरीज चाहा वही वाली बात हो गई। अल्लाह मैंने कहा अच्छा मौका है इसको, जाओ भी। अल्लाह मैंने ही मौका बनाया कि इस रास्ते से भेजना ज़्यादा मसलियात है, और टकराव के सिस्टम के साथ भेजा, टकराव रहेगा। क्योंकि पहले दिन ये बात बताई गई, यह भी तो कुल्ला भी तो मिनह जमिया, क्या है कुल्ला भी तो बादुकुम लिबाजन आदु, कहाँ है वो आयत, वहाँ
आराफ में
है और भी होगा बहुत जगहों पे, बड़े मौलाना साहब बोले सूरह बकरा में, नहीं सूरह बकरा में। अजीब बात यह है कि बाज़ुकुम अला बाज़िन नहीं है, बाज़ुकुम लिबाज़िन अदू है, बाज़ के लिए दुश्मन होगा, लाम नफा के लिए होता है, बाज़ एक दूसरे के लिए दुश्मन होगा, एक दूसरे के खिलाफ दुश्मन होगा का लफ्ज़ नहीं है, लेकिन लफ्ज़ दुश्मन खुद खिलाफ के लिए आता है, लेकिन लाम एक ख़ास मकसद को भी बताता है कि ये मुखालफत और दुश्मनी और टकराव खास मसलहत से है जिसमें तुम्हारा नफा है। यह है तो टकराव के साथ भेजा, इस दुनिया में टकराव नहीं होगा ऐसा नहीं हो सकता, टकराव नहीं होगा ऐसा नहीं हो सकता, टकराव होगा, हक़ व बातिल का टकराव होगा, मुसलमान काफिर का टकराव होगा, मुसलमान मुसलमान का टकराव होगा, मुसलमान मुसलमान का टकराव होगा। पहले नहीं था ये सेटअप, यानी मतलब तकदीर इलाही में तो तय था, लेकिन इस सेटअप की शुरुआत जो है ना वो एक ख़ास वाक़े के बाद से हुई, حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ تمام مسلمانوں کے درمیان فتنوں کو روکنے والا ایک دروازہ ہے، جس وقت وہ دروازہ توڑ دیا جائے گا تو پھر نہیں رکیں گے فتنے، پھر تلوار جو ہے ان میں رکے گی نہیں. اذا وضع السیف فلم يرتفع، جب تلوار رکھ دی جائے گی تو پھر نہیں اٹھے گی. تو علماء کرام اس بات پر ہیں کہ شہادت عثمان جو ہے نا، یہ ہے وہ فتنے کا دروازہ جو کہ توڑا گیا ہے. پوچھا گیا تھا کہ کھولا جائے گا یا توڑا جائے گا، وہاں کہ توڑا جائے گا. تو ان کی وفات تب یہ ہوتی تو بھی فتنے پھر وہاں سے شروع نہیں ہوتے، اس کے بعد سے شروع ہوتے. ان کو شہید کیا گیا، پھر وہاں سے جو فتنے ہوئے، اب قیامت تک مسلمان آپس میں لڑے نہیں، یہ نہیں بول سکتے آپ. ارے یہ لڑتے کیوں ہیں آپس میں، ان کا تو پہلے دن سے طے ہے لڑنا. جب عثمان رضی اللہ تعالیٰ عنہ کی شہادت ہوئی تو فتنہ جو ہے نا، اس کا جو اس کو روکنے والا جو دروازہ تھا وہ مسلمانوں نے توڑ لیا. توڑ لیا تو توڑ لیا، ٹوٹ جانے کے بعد تو چیز رکتی نہیں گھر میں آنے سے. غرض یہ ہے کہ روح جو ہے وہ اس دنیا میں سواری کو دے کر، ایک سوار میں ایک سواری میں سوار کر کے بھیجی گئی. تو مقصود جو ہے نا وہ روح ہے، اس کی سواری نہیں ہے. ان دونوں میں مقصود روح ہے، جسم سے اور روح سے پھر ملا کے انسان بنایا گیا. ان دونوں کو ملانے سے ایک اور چیز مقصود ہے جو کہ اصلی انسان ہے. روح اور جسم کو ملانے کے بعد میں ایک انسان ہے، وہ تو انسان کی روح ہے نا. یہ انسان کا جسم، انسان کی روح، وہ بھی کا کی، یہ بھی کا کی. جو کا جہاں پہ آ جاتا وہ غیر ہو جاتا ہے. آپ کی ٹوپی بولے تو ٹوپی آپ الگ ہے، آپ الگ ہیں. آپ کی گاڑی بولے تو گاڑی الگ ہے، آپ الگ ہیں. تو آپ کی روح کا مطلب یہ کہ آپ الگ ہیں، روح الگ ہے. آپ کا جسم بولے تو آپ الگ ہیں، جسم الگ ہے. تو روح اور جسم ملا کے ایک تیسری چیز اور ہے، لیکن آدمی کا اصل مدار جو ہے نا وہ زیادہ گہرا رشتہ جو ہے نا روح کے ساتھ ہے. اصل آدمی کا جو رشتہ ہے وہ روح کے ساتھ ہے، عالم ارواح کے ساتھ زیادہ گہرا رشتہ ہے. اس کی ترقی کے واسطے اس کو دیا گیا، روح کو جسم دیا گیا، جسم کی سواری دی گئی. تو روح راکب ہے اور جسم جو ہے نا وہ مرکب ہے، سواری. تو جسم اور جسم کے جتنے لوازمات ہوتے ہیں وہ مقصود نہیں ہوتے، سوار کے خاطر سے ہوتے ہیں. وہ سواری اور سواری کے جتنے لوازمات ہوں گے وہ سوار کے خاطر سے ہوں گے. تو ان دونوں میں روح اصل ہے، جسم اصل نہیں ہے. تو جسم اور جسم کے لوازمات اصل نہیں ٹھہرے، نہیں ہوں گے. میرے اس میں ہے کیا؟ اچھا میرا تو یہیں ہے، کیا اور کا ہے. جسم کو باقی رکھنے کے واسطے کھانا پینا چاہیے، تو کھانا پینا مقاصد میں سے نہیں ہے انسان کے، سواری کے تقاضے ہیں اس کے. اس کو مکان چاہیے، اس کے مقاصد میں سے نہیں ہے، اس کی سواری کا تقاضا ہے. اس کو کپڑا چاہیے، وہ روح کے کاموں میں سے نہیں ہے، وہ اس کی سواری کے کاموں میں سے ہے. کھانا پینا، پہننا، رہنا، آنا جانا، ادھر ادھر دوست، یہ سب جو ہے نا اسی وجہ سے جسم کے ہیں لوازمات. مگر چونکہ جسم اس کے بغیر رہتا نہیں، اس لیے شریعت کے احکام اس سے متعلق ہیں، اور وہ انسان کے لیے ضروری ہے. ضروری ہونا الگ ہے، مقصد ہونا الگ ہے. انسان کے لیے ضروری تو ہے، اس کے بغیر چارہ نہیں ہے اس کو، لیکن اس کے مقصد میں سے نہیں ہے. انسان استنجا کرتا ہے، اس کو استنجا صاف کرنے کے واسطے جو چیزیں چاہیے وہ چاہیے، ضروری ہیں، مگر مقصد تو نہیں ہے نا کہ ٹشو خریدتے رہیں، کوئی مقصد نہیں ہے وہ، مگر ضروری بھی ہے. پانی استعمال نہیں کریں گے، ٹشو استعمال نہیں کریں گے تو گندگی پھیل جائے گی اور پاک نہیں ہو سکیں گے. مگر یہ تو نہیں ہے کہ بھائی اب جو ہے نا کہے کے لیے زندہ ہیں تو ٹشو خریدنے کے لیے زندہ ہوں، ٹشو پیپر کے لیے. ارے کہے کا انتظار کر رہے ہیں، وہ تو استنجا کر کے اس کو دھونے کا انتظار کر رہا ہوں. یہ ایک بے معنی بات ہوتی ہے، مگر سب کر رہے ہیں ایسا، دنیاوی اعتبار سے سب ایسے ہی ہو رہا ہے. انبیاء علیہ الصلوۃ والسلام کے ذریعے سے یہ علم دیا گیا، تو اسی لیے یہ روح کہاں سے آئی، کہاں جائے گی، آنے کا مقصد کیا ہے، जिस सवारी पे भी सवार हो कि आई, चाहे कार में आए, गाड़ी महंगी गाड़ी में आए, सस्ती गाड़ी में आए, पुरानी गाड़ी में आए, नई गाड़ी में आए, भारी गाड़ी में आए, बॉडियाँ अलग अलग है ना। मालदार है, गरीब है, खूबसूरत है, बदसूरत है, गाड़ी हर तरह की है। तो जिसमें ये सवारी आई है तो मकसद ये देखा जाता है कि सवारी किस मकसद के लिए आई, ये नहीं देखा जाता है कि ये सवार किस सवार किस मकसद के लिए आई, ये नहीं देखा जाता कि ये सवारी किस मकसद के लिए आई, ये नहीं देखा जाता। नस्बत की जाती है बाज़ मरतबा, लेकिन वो मजाजी होती है। जब रूह का मकसूद इस दुनिया में आने से अल्लाह तबारक व तआला का क़ुर्ब है, अल्लाह तआला की रज़ा है, और अल्लाह तआला के क़ुर्ब के जो रास्ते अल्लाह ने बनाए हैं, सुबुल सबील का, सबील माने रास्ता, उसकी जमा सुबुल, लनहदियन्नहुम सुबुलना, हम अपना एक रास्ता नहीं है बताने, उसके हमारे रास्ते बताएंगे, बेशुमार रास्ते हैं हमारे, हमारे से ताल्लुक़ बनाने के, हमसे करीब आने होने के, हमको राज़ी करने के, और उसी एतबार से नेमतें हैं उन रास्तों के एतबार से, क़ुर्ब की नौयत के एतबार से नेमतें हैं। तो वहाँ पता चलेगा कि नेमतों की काइंड कितनी है, नेमतों की किस्में कितनी बेशुमार हैं, अलग अलग है। क्यों? इस वास्ते कि आमाल अलग अलग रखे गए, इसीलिए क़ुर्ब के रास्ते अलग बनाए गए, रास्ते अलग हैं, मंजिलें एक ही मंजिल के अंदर बेशुमार मंजिलें, मंजिल असली तो जन्नत है, लेकिन उसमें जो जन्नत में पहुँच कर जो अलग अलग नेमतें होंगी वो अलग अलग एतबार से होंगी। और हज़रत शाह इस्माइल शहीद रहमतुल्लाह ने लिखा है कि इंसान के जिस्म से जितने आमाल सादिर होते हैं ये बीज हैं, इंसान के जिस्म से जितने आमाल सादिर होते हैं ये बीज की तरह से हैं, और बीज में असल दरख्त में बहुत मर्तबा देखने में कोई जोड़ नहीं दिखता, लेकिन होता है वो, और बड़ा अजीब गरीब होता है। हालांकि बीज का रंग अलग है, उसके दरख्त का रंग अलग होता है, बीज का साइज़ अलग है, उसके दरख्त का साइज़ अलग होता है, बीज का अंदाज़ अलग है, उसके फल का अंदाज़ बिल्कुल अलग होता है। फल को देख के कोई भी अंदाज़ा नहीं कर सकता, बीज को देख के कोई अंदाज़ा नहीं कर सकता कि इसका दरख्त ऐसा हो सकता है, कोई अंदाज़ा नहीं कर सकता। बिल्कुल यही नौयत जो है वो आमाल के ज़रिए से मिलने वाले नतीज की है कि ये किस चीज़ का बीज था, कैसे दरख्त लगेगा इसका, उसका फल कैसे आएगा, उसकी शक्ल क्या होगी, कुछ नहीं बताया जा सकता। दरख्त कितना बड़ा होगा, बीज की नौयत ऐसी है कि वो ख़राब नहीं होगा, क्योंकि बीज बनाया ऐसे अंदाज के गया है कि कोई ऐसे मादे से नहीं बनाया गया जिससे वो ख़राब हो जाए, तो लिहाजा उसका जो फल दरख्त होगा वो भी नहीं ख़राब होगा, लिहाजा उसका फल कभी ख़त्म नहीं होगा। उकुलुहा दाइम वज़िल्लुहा, उसका साया भी दाइम होगा और उसका उकुल, उकुल माने फल, उसका फल भी हमेशा का होगा, दाइमी फल लगने वाला दरख्त लगेगा, दरख्त भी हमेशा का, फल भी हमेशा का, उसका साया भी हमेशा का, और वो भी कोई छोटा मोटा दरख्त नहीं। एक और चीज़ भी अभी आई जहन में, इस बीज के अंदर आदमी की मर्ज़ी का मामला है, नमाज अपनी मर्ज़ी से पढ़ी, रोज़ा अपनी मर्ज़ी से रखा, ज़कात अपनी मर्ज़ी से दी, हज अपनी मर्ज़ी से किया, इसके जो दरख्त होंगे, इसका जो फल होगा, उसकी जो टहनियाँ होंगी वो मर्ज़ी से होंगी, इसीलिए कुतुफ हुआ दानिया है, अरे इधर आना भाई ज़रा तोड़ना है तो वो करीब आ जाएगी। टहनी जो है आपके ताबे है, फल जो है ना वो ताबे है जी। जन्नत की नियमतें सारी मोबाइल हैं, फ्रिज में रख के आपको जाने, यहाँ से आपको लेने जाना पड़ता है, जन्नत की नियमत को लेने के लिए आपको जाना नहीं पड़ेगा, हुक्म करो हुजूर हम खुद ही आ रहे हैं, हम खुद ही आ रहे हैं। दरख्त में फल लगा हुआ है उसमें तुम, ये उसमें भी एक बहुत ताज्जुब की सी बात है कि आपकी मर्ज़ी के साथ उसका जोड़ लगा हुआ है, वो टहनी खरीब होने को हो रही है, आप जैसे हैं जितना खरीब चाह रहे हैं उतना खरीब हो रही, आप तोड़ने चले जा रहे हैं। उसके तो परिंदों का भी सिस्टम वैसे ही होगा, कोई परिंदा बहुत बेहतरीन किस्म का उड़ता हुआ जा रहा है, आपने सोचा इसका इसको खाना चाहिए, वो आ जाएगा आपके पास, आपकी दर वो किधर। वलहम तैरिम मिम्मा यश्तहून, परिंदों के गोश्त जिसको ये चाहेंगे। इसकी तफसीर में हदीस में ये बात आई है कि आदमी जिस परिंदे को चाह खाना चाहेगा वो परिंदा उसके पास आएगा, और जिस परिंदे को जिस शेप में खाना चाहेगा, इतनी मेहनत नहीं है। बाजाबता छज्जा बना के वो करके तख्ता बना के फिर वीकेंड में बारबेक्यू की बड़ी फिक्र हजरत को, बहुत बड़ा काम सवाब का समझते हूँ। अल्लाह पाक की शान, खाने के बाद में उसकी हड्डियाँ फेंकना नहीं पड़ेगा, उसका फजला फेंकना नहीं पड़ेगा, उसको साफ करना नहीं पड़ेगा, खा लिया फिर वो उड़ जाएगा, जिंदा होके फड़फड़ाएगा, उसके अंदर मतलब हड्डियाँ जमा हो जाएंगी उसकी, उसमें गोश आ जाएगा, उसमें पर आ जाएंगे, फिर वो उड़ के चला जाएगा। ताकि यहाँ पे आपको कोई गंदगी नहीं, कुछ नहीं, क्या जो खाया उसमें ना कोई बिसान वो, ना उसमें जनाब हाजमे का निज़ाम, ना बौलो बराद उसका, बस एक मुश्की डकार आई, फिनिश खत्म। और खाना भी तफक्कुहन ही होगा, तफक्कु कहते हैं मज़े के वास्ते, भूख के वास्ते नहीं होगा, मज़े के वास्ते होगा। लो यार खाते हैं क्यों? इस वास्ते कि आमाल में वो बात है, वो शान है। ये बात इस पर आई जहन में कि चूंकि आमाल बीज हैं, वो बीज के ही दरख्त हैं, वो उसी के फल हैं, वो तो जैसे बीज वैसे दरख्त वैसे फल। इसलिए ये बात सोचते रहने की है कि जितनी चीज़ों में मशगूल हूँ मैं अपने जिस्म के तकाज़ों में मशगूल हूँ। आज मर गया तो मुझे कुछ भी नहीं चाहिए, खाना नहीं चाहिए, तो खाने का पूरा सिस्टम यहाँ से वहाँ तक मेरे लिए बेकार है। पानी आज मर गया तो पानी नहीं चाहिए, पानी का पूरा निज़ाम, मशरूबात का पूरा निज़ाम मेरे लिए बेकार है। सवारी नहीं चाहिए, सवारी कुछ कहीं जाना है ना मेरे को, कहीं आना है, मकान नहीं चाहिए मेरे को, कहीं रहना है ना, उसका किराया ना ज़ाती मकान ना किराए का मकान, ना बड़ा ना छोटा, कुछ भी नहीं चाहिए, नहीं लिबास भी नहीं चाहिए, दवा नहीं चाहिए, ये दवा लेना है वो दवा लेना है, आज ये भूल गए कल वो भूल गए, ये इंजेक्शन लेना है वो इंजेक्शन लेना है, ना इंसुलिन की ज़रूरत है ना टैबलेट की ज़रूरत है ना गोलियों की ज़रूरत है, ना आज मर गए तो किस्सा ख़त्म, कोई दवा ववा नहीं चाहिए, दवा से फारिग, लिबास से फारिग, खाने से फारिग, पीने से फारिग, मकान से फारिग, इस दुनिया रंगो बू से ही फारिग। इतना अजीब है। इसलिए हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम इसमें जी लगाने को मना करें, इससे मोहब्बत करने को मना फरमाएं, इसमें जी लगाने को मना फरमाएं, इसको मकसूद ज़िंदगी बनाने को मना फरमाएं, इसको ज़्यादा अहमियत देने को मना फरमाएं, इसको इसमें बहुत पेट भरने को मना फरमाएं, तनाउम की हमेशा फ़िक्र करने को मना फरमाएं। लैस इबादल्लाहिल मुतनाइमीन, अल्लाह के अच्छे बंदे जो है ना वो ज़्यादा नाज़ो नियामत के चक्कर में नहीं पड़ते, मुतनाइम उसको कहते हैं। इसलिए इस दुनिया के जो नशेब व फराज हैं, इसमें जो फराकी के हालात हैं, तंगी के हालात हैं, बीमारियों के हालात हैं, तंदुरुस्तियों के हालात हैं, सहूलतें हैं, तकलीफ़ें हैं, दोस्तें हैं, दोस्तों की तरफ से मुआफ़िक हालात हैं, दुश्मनों की तरफ से नामुआफ़िक हालात हैं, तकलीफ़ देने वाली बातें हैं, ये सब इतने टेम्पररी हैं कि उसके टेम्पररी और उसके आर्जी होने का ध्यान ऐसे बिठाते जाना, उसका ऐसा मुराकबा करना, ऐसा सोचते जाना कि उसकी अहमियत आदमी के दिल में से उतर जाना, कुछ नहीं है। ये मुस्तकिल वर्क है, ये यानी काम करना पड़ता है उसका तासुर दिल में आने के लिए, उसका मराकबा करना पड़ता है दिल में आने के लिए, उसको मराकबे फ़नाए आलम भी कहते हैं। कुल्लु मन अलैहा फ़ान व यबका वजहु रब्बिका ज़ुल जलाली वल इकराम का मराकबा बोलते हैं इसको। मराकबा के माने बहुत ध्यान से किसी चीज़ को सोचना, उससे जो है ना आदमी के अंदरून में उसके असरात बैठना शुरू होते हैं उसकी रूह पर, और फिर उसी एतबार से तकाजे ख्वाहिश मैलानात होते हैं। ऐसा है तो अहमियत नहीं रहती, बल्कि उसकी तबीयत का मैलान उसके बारे में हल्का होना शुरू हो जाता है, ज़िंदगी आसान हो जाती है, किनात पे आदमी आ जाता है, थोड़ी ज़िंदगी पर राज़ी हो जाता है, और जो अपने जो अपना मकसूद असली है उसको अपने सामने रख के, गायत जो है उसको निगाहों के सामने रख के उसमें कोशिश करने वाला हो जाता है। एतबार आमाल के, ईमान बनाना, अल्लाह को याद करना, दीन की मेहनत करना, दीन के आमाल अंजाम देना, मरने के बाद जो है ना आमाल का सवाब मिलने के वास्ते ऐसे इंतज़ाम करना कि मरने के बाद मुस्तकिल सवाब पहुंचता रहे। छोटी सी उम्र में क्या मैं कमा सकता था, वहाँ हमेशा हमेशा की लाइफ है, चाहिए बहुत, تو کچھ ایسا تھوڑے سے وقت کو یوز کرنا صحیح طریقے پر، مدرسہ بنانے میں لگا دیا، مسجد بنانے میں لگا دیا، حافظ بنانے میں لگا دیا، عالم بنانے میں لگا دیا، لوگوں کو مسلمان بنانے میں لگا دیا، لوگوں کو توبہ کرنے میں لگا دیا، لوگوں میں ہدایت پھیلا دی، اپنی جان، اپنے پیسے سے اور اپنی جان سے ایسا سیٹ اپ کرنا عمل میں کہ وہ ملٹیپل ہو کے اگر میں زندہ نہیں بھی رہا تو پہنچنے کا نظام ہوتے رہے. اس میں یہاں جو مال حاصل ہے اس کو جھونکنا پڑے گا اللہ کے لیے، جو وقت حاصل ہے اس کو وقت لگانا پڑے گا، جو آرام ہے اس کو قربان کرنا پڑے گا. اس کام کو کرنے کے واسطے رکاوٹیں بھی ہیں، اس کے اسباب بھی ہیں، چھوٹے اسباب بھی ہیں، بڑے اسباب بھی ہیں، آسان اسباب بھی ہیں، مشکل اسباب بھی ہیں، جیسا بھی سامنے ہے اس کو کودنا پڑے گا، اس پہ جمپ کرنا پڑے گا. اس پر جو جتنا جمپ کرا وہ اتنا لکی ہے. وہ سابقون، السابقون، سابق کہتے ہیں اس کو جو جمپ کرنے والا ہو، دوڑ کے جانے والا، کود کے جانے والا. وہ سابقون، السابقون، اولئک المقربون. مقرب تو وہی لوگ ہوں گے جنہوں نے جمپنگ کی ہوگی، کس میں؟ اللہ کے قرب کے معاملے میں، کار آخرت کے معاملے میں، ذخیر آخرت کے معاملے میں، رضا الہی کے معاملے میں. اور جو آدمی اپنے نفس کے خواہشات میں الجھ گیا، اس کو پورا کرنے میں، اس کا لحاظ رکھنے میں، اس کے تقاضوں کو پورا کرنے میں، اس کے لیے جمع کرنے میں، وہ بیٹھتا چلا گیا. فاتبعہ الشیطان، شیطان نے پیچھا کر لیا. وہ شیطان اس کو دھکا ہکال کے لے جاتا رہا ایک طرف. وکان من الغاوین ولو شئنا لرفعناہ بها، اگر ہم چاہتے تو ہم ادھر سے ہٹا لیتے اس کو، لیکن ہم نے بھی نہیں چاہا، چونکہ اس نے بھی نہیں چاہا، اس نے کوشش نہیں کی، اس نے ارادہ نہیں کیا، ہم نے بھی نہیں چاہا. اللہ تعالیٰ فرمایا ولکنہ اخلد الی الارض، لیکن وہ زمین کی طرف جھکتا رہا، چپکتا رہا زمین کی طرف. واتبع ہواہ، اپنی خواہش کے پیچھے چلتا رہا، پیچھے رہ گیا. ومثلہ کمثل الکلب، کتے کی طرح ہو گیا. ان تحملہ یلہث او تترکہ یلہث، خالی چھوڑ دو تو بھی ہلہپ ہپاتا رہتا ہے، اور اگر آپ اس کو جو ہے نا بھڑکا دو تو اور زیادہ ہپ ہپاتا ہے. ذالک مثل القوم الذین کذبوا بآیاتنا، ہماری باتوں کو جھٹلانے والوں کی مثال ہے یہ. فقصص القصص، آپ قصہ بیان کرو، واقعات بیان کرو، مثال بیان کرو، اپنے حساب سے وہ لوگ غور کر کے سوچیں. لعلہم یتفکرون، تاکہ سوچیں. پھر اس کے بعد دوبارہ پھر فرمایا من یهد اللہ فهو المهتد، جس کو اللہ ہدایت دیتا ہے وہ ہدایت پاتا ہے. سا مثلا القوم الذین کذبوا بآیاتنا وانفسهم کانوا یظلمون من یهد اللہ فهو المهتد ومن یضلل فاولئک هم الخاسرون، اور جس کو اللہ گمراہ کر دے تو وہ نقصان اٹھا لیتا ہے. اس لیے اس بات کی بھی ہمیشہ تلاش رہنی پڑتی ہے کہ اللہ تبارک و تعالیٰ کے صفت ہادی کا اثر چاہیے، صفت مضل کا اثر نہیں چاہیے. اللہ تعالیٰ ہادی بھی ہیں، اللہ تعالیٰ مضل بھی ہیں. اللہ فرما رہے ہیں جس کو میں ہدایت دیتا ہوں اسے وہی ہدایت، اسے اسی کو ہدایت ملتی ہے، اور جس کو میں گمراہ کرتا ہوں وہ نقصان اٹھا لیتا ہے. وہ بھی ان کا نام ہے، وہ بھی ان کا نام ہے، وہ بھی ان کی صفت ہے، وہ بھی ان کی صفت ہے، وہ بھی ان کا ہی کام ہے، وہ بھی ان کا ہی کام ہے. تو اس لیے صفت ہدایت کا اثر چاہیے، صفت ہدایت کی تجلی چاہیے، صفت اضلال کی تجلی نہیں چاہیے، صفت مضل کی تجلی نہیں چاہیے. صفت ہادی کا سب سے بڑا مظہر حضور صلی اللہ علیہ وسلم ہے. انک لتہدی الی صراط مستقیم، صفت ہادی کا سب سے بڑا مظہر وہ ہیں. پھر ان کے نمائندے 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 اپنے استاد تک صفت ہادی کے مظہر ہوتے ہیں. صفت مضل کا سب سے بڑا مظہر شیطان ہے. پھر اس کے نمائندے صفت نمائندے 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 اپنے وقت کے برے صحبت والے اور برے داعی تک اس کے نمائندے ہوتے ہیں. برائی کی جو صحبت ہوتی ہے وہ، اور برائی کی دعوت دینے والا جو ہوتا ہے وہ اس کا نمائندہ ہوتا ہے، اس میں مضل کا نمائندہ ہوتا ہے. اس لیے روح پر ورک کرنے کو، روح پر کام کرنے کو اپنا وہ اہم بنا کے اس کا جو ہے نا، چونکہ سمجھدار آدمی، پڑھا لکھا آدمی، اپنے کاموں کو جو ہے نا ترتیب سے کرنے والا، پروجیکٹ بنا کے کرنے والا، نظم سے، ڈسپلن سے کرنے والا، जैसे दुनियावी चीज़ों में आदमी सीखा हुआ होता है, उस सीख को इस्तेमाल करना चाहिए अपने दीन के लिए, अपने रूहानियत की तरक्की के लिए, अपने बातिन की इसलाह के लिए, अपने बातिन बनाने के लिए। वो सीख जो है ना, वो असल यहाँ यूज़ करने की है। जो दुनियावी एतबार से उसको दुनियावी ज़िंदगी गुजारने के लिए जो सलीकामंदी सिखाई गई कॉलेजों में, स्कूलों में, यूनिवर्सिटियों में पढ़ाई गई, और जब फिर आदमी उससे फारिग होकर अपनी ज़िंदगी को जैसा ऑर्गेनाइज़ करता है, तो वो असल रूह के वास्ते करने का है, वो अपनी दीनी तरबियत और तरक्की के लिए करने का है, वो अल्लाह रसूल के साथ ताल्लुक़ बनाने के लिए करना है उन सब इन चीज़ों को। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के अहल वयाल, अज़वाज मुतहरात और खादिमाओं का बयान। आप सल्लल्लाहु अलैहि वसल्लम ने सबसे पहले हज़रत खदीजा रज़ी अल्लाह तआला अन्हा से निकाह फरमाया। उस वक्त आपकी उम्र 25 साल थी और हज़रत खदीजा रज़ी अल्लाह तआला अन्हा की उम्र 40 साल थी। औरत की उम्र 40 साल थी, आपकी उम्र उस वक्त 25 साल थी। फिर हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम 50 साल तक इनके साथ, यानी 25 साल इनके साथ रहे, यानी 25 साल ये निकाह में रहीं। तो उस वक़्त तक हज़रत खदीजा 65 की हो गई थी। हुज़ूर जब 50 में गए, कितनी हो गई, 75 की हो गई, 40 से 65 की हुई, 50, 60, 65 की हो गई थी। 25 साल से लेके जो कि 50 साल का वक्त होता है, जो आदमी की तंदुरुस्ती और शबाब और सेहत के एतबार से असल वक्त होता है, वो अपने 40 साल खातून के साथ में, जिसकी हद दायरे की उम्र बढ़ती ही रही, 65 साल की उम्र तक उनके साथ में रहे, तो कितने जाहिद थे आप। इसलिए जो लोग हुजूर सल्लल्लाहु अलैहि वसल्लम के बारे में बेअदबी करते हैं और जो है ना मीडिया गलत आपका तसव्वुर गलत पेश करता है आपके बारे में, उनको समझ लेना चाहिए कि आप कितने जाहिद थे और कितने जो है ना दुनिया से बेरग़बत थे। आपकी तमाम औलाद हज़रत इब्राहिम रज़ी अल्लाह तआला अन्हु के अलावा हज़रत खदीजा रज़ी अल्लाह तआला अन्हा से ही थी, और हज़रत इब्राहिम जो हैं वो हज़रत मारिया क़िब्तिया रज़ी अल्लाह तआला अन्हा से थे। आपकी बात, हिजरत से 3 साल पहले हज़रत खदीजा रज़ी अल्लाह तआला अन्हा की वफ़ात हो गई। हिजरत से यानी मदीने मुनव्वरा, जब आप मक्के से मदीने मुनव्वरा तशरीफ़ ले गए, उससे 3 साल पहले। उनकी वफ़ात के चंद दिनों के बाद हज़रत सौदा बिनत ज़मआ क़ुरैशिया रज़ी अल्लाह तआला अन्हा से निकाह फरमाया आपने। फिर थोड़ी मुद्दत के बाद हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा से निकाह फरमाया। इस वक्त उनकी उम्र 6 साल थी जिस वक्त हज़रत आयशा से निकाह फरमाया। इस्लाम में कम उम्र वाले लड़के लड़कियों की शादी हो सकती है वालिदैन की तरफ से, इसको विलायत इनका समझ लीजिए आप लोग अपनी ज़ुबान की वजह से। निकाह की विलायत माँ बाप को होती है, उसके बाद अब तो मसले हैं, उसकी फ़िका है पूरी। अगर बचपन में शादी कर दी माँ बाप ने, तो ख़ियार बलूक बल्कि एक होता है, जब बड़े होते हैं तो इख्तियार होता है कि भाई अब इन्हीं के साथ आप रहना चाहते हैं या नहीं चाहते। लड़की को इख्तियार हासिल होता है, वो चाहे तो कह सकती कि मैं नहीं रह सकती, मेरे बाप माँ बाप ने कर दिया था, बोले तो उसको अलग हो जाने का इख्तियार होता है। हिजरत के पहले साल जब उनकी उम्र 9 साल थी तो रुख्सत होकर आईं। आपकी बीवियों में सिर्फ यही एक गैर शादीशुदा थी। जितनी आपने जितनी शादियाँ फरमाईं, आप एक हज़रत आयशा ही थी जो गैर शादीशुदा थी। और हज़रत आयशा के बारे में एक बात जहन में हमेशा ये रखने की होती है कि हज़रत आयशा की जो ग्रोथ है वो करामाती थी, करामाती तौर पर हुई है, जैसे हज़रत मरियम रज़ी अल्लाह तआला अन्हा की ग्रोथ करामाती हुई। फिर हज़रत हफ्सा बिनत उमर रज़ी अल्लाह तआला अन्हा से निकाह फरमाया, उमर हज़रत उमर की बेटी। हज़रत आयशा हज़रत अबूबकर सिद्दीक़ की बेटी थी, हज़रत हफ्सा हज़रत उमर की बेटी थी। हज़रत अबूबकर सिद्दीक़ और हज़रत उमर ये दोनों हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के खुसर हैं, हुज़ूर इनके दामाद हैं। और दूसरे दो जो खुलफा हैं हज़रत उस्मान हज़रत अली, इनके हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम खुसर हैं, यानी ये हुज़ूर के दामाद हैं। तो खुलफाए राशिदीन में से, खुलफाए अरबा में से दो हुज़ूर के खुसर हैं और दो हुज़ूर के दामाद हैं। फिर हज़रत ज़ैनब बिनत खुज़ैमा रज़ी अल्लाह तआला अन्हा से आपने निकाह फरमाया। 2 महीने बाद उनकी वफ़ात हो गई। फिर हज़रत उम्मे सलमा रज़ी अल्लाह तआला अन्हा से निकाह फरमाया। उनकी वफ़ात आपकी सारी बीवियों के बाद हुई। फिर हज़रत ज़ैनब बिनत जहश रज़ी अल्लाह तआला अन्हा से निकाह फरमाया। ये आपकी फूफी ज़ाद बहन थी اور حضور صلی اللہ علیہ وسلم کی وفات کے بعد تمام بیویوں میں سب سے پہلے ان کی وفات ہوئی. غزوہ بنی مستلق کے زمانے میں حضرت جبیریہ رضی اللہ تعالیٰ عنہ سے نکاح فرمایا. یہ اس غزوہ میں قید ہو کر آئی تھیں, آزاد ہونے کے بعد ان سے نکاح فرمایا. پھر حضرت ام حبیبہ رضی اللہ تعالیٰ عنہ سے وکیل کے ذریعے سے سن 4 ہجری میں نکاح فرمایا. وہ اس وقت ہجرت کر کے حبشہ گئی ہوئی تھیں. حبشے کے بادشاہ نجاشی نے آپ کی طرف سے ان کو 400 دینار مہر دیا. حضور صلی اللہ علیہ وسلم کی طرف سے ان کو 400 دینار مہر حبشے کے بادشاہ نے دیا. دینار سونے کے سکے کو کہتے ہیں. غزوہ خیبر کے زمانے میں حضرت صفیہ رضی اللہ تعالیٰ عنہ سے نکاح فرمایا. یہ اس غزوے میں قید ہو کر آئی تھیں, ان کو آزاد کیا, آزاد کرنے کے بعد ان سے نکاح فرمایا. پھر حضرت میمونہ رضی اللہ تعالیٰ عنہ سے عمرۃ القضا کے زمانے میں نکاح فرمایا. یہ 11 بیویاں ہیں, جن میں سے 2 آپ کی زندگی میں ہی وفات پا گئیں اور 9 آپ کی وفات کے وقت زندہ تھیں. بعض منکوحات و مخطوبات جن سے آپ صلی اللہ علیہ وسلم نے نکاح فرمایا یا جن کو آپ نے نکاح کا پیغام دیا, ان کا اور بھی ذکر آیا ہے, مگر ان کے بارے میں بہت اختلاف ہے. سراری یعنی کنیزیں, حضرت ماریہ قبطیہ, ان سے حضرت ابراہیم پیدا ہوئے تھے. حضرت ریحانہ, حضرت جمیلہ, ایک اور کنیز جو حضرت زینب رضی اللہ تعالیٰ عنہ نے ہبا کی تھی. اولاد, پہلے صاحبزادے حضرت قاسم ہیں, آپ کی کنیت ابو القاسم انہی سے ہے, بچپن میں انتقال کر گئے. پھر حضرت رقیہ رضی اللہ تعالیٰ عنہ ہیں. حضرت ام کلثوم رضی اللہ تعالیٰ عنہ ہیں اور حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ پیدا ہوں. ان تینوں میں اختلاف ہے کہ بڑی کون سی ہیں. پھر عبداللہ رضی اللہ عنہ پیدا ہوئے, طیب و طاہر انہی کے لقب ہیں. یہ صحیح قول کے مطابق نبوت کے بعد پیدا ہوئے, ان کا بھی بچپن میں انتقال ہو گیا. یہ سب حضرت خدیجہ سے ہیں. سن 8 ہجری میں حضرت ابراہیم رضی اللہ عنہ ماریہ قبطیہ سے پیدا ہوئے اور شیر خاری میں یعنی دودھ پینے کے زمانے میں انتقال فرما گئے. صرف حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ آپ صلی اللہ علیہ وسلم کی وفات کے وقت زندہ تھیں, 6 ماہ بعد وہ انتقال کر گئیں. اور حضور صلی اللہ علیہ وسلم کی جو بچے تو بچپن ہی میں انتقال کر گئے. لڑکیوں میں سے جو اولاد رہ گئی بعد میں, وہ حضرت فاطمہ ہی کی رہ گئی, اس لیے زیادہ ذکر حضرت فاطمہ اور حضرات حسنین وغیرہ کا آتا ہے. وہ دوسروں کا ذکر کیوں نہیں آتا بلکہ سوچ سکتے ہیں نا, تو اس کی وجہ وہ ہے. چچا حضرت حمزہ رضی اللہ تعالیٰ عنہ, حضرت عباس رضی اللہ تعالیٰ عنہ, ابو طالب, ابو لہب, زبیر, عبد الکعبہ, حارث, مقوم, یہ حضور کے چچا ہیں. بعض نے یہ دونوں نام ایک ہی بتلائے ہیں, ضرار اور قسم اور مغیرہ اور عیداق. بعض نے ان دونوں کو ایک کہا ہے. یہ 12 ہوئے یا 10 ہوئے. اسلام صرف 2 لائے ہیں, حضرت حمزہ اور حضرت عباس. عمات پھوپیاں, حضرت صفیہ رضی اللہ تعالیٰ عنہ یہ اسلام لائی. عاتقہ اور اروا, ان دونوں کے اسلام میں اختلاف ہے. برہ, امیمہ اور ام حکیم, یہ جو ہے نا حضور صلی اللہ علیہ وسلم کی پھوپیاں ہیں. موالی یعنی غلام, حضرت زید ابن حارثہ رضی اللہ عنہ, حضرت اسلم رضی اللہ عنہ, ابو رافع, صوبان, ابو کبشہ, یہ سب رضی اللہ عنہ ہیں. یعنی سلیم, شقران, رباح, یسار, مدعم, کرکرہ, انشہ, سفینہ, انیسہ, افلح, عبیدہ, طہان, کیسان, زکوان, مہران, مروان. بعض نے یہ پانچوں ایک ہی نام بتلائے ہیں, حنین, سندر, فضالہ, معبور, واقد, ابو واقد, قسام, ابو عصیب, ابو مویہبہ, یہ سب غلاموں کے نام ہیں. حضور صلی اللہ علیہ وسلم کے پاس اتنے غلام تھے. اور کنیزوں میں یہ بھی تھی, سلمہ, ام رافع, میمونہ بنت سعد, خضیرہ, رضوی, ریشہ, ام ضمیر, میمونہ بنت ابی عصیب, ماریہ, ریحانہ. گھر کے خاص کام کرنے والے خدام حضرت انس رضی اللہ تعالیٰ عنہ، ان کے متعلق اکثر کام تھے۔ حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ، جوتے اور مسواک کی خدمت ان کے سپر تھی۔ حضور صلی اللہ علیہ وسلم کہیں جاتے کہیں آتے، جوتے اتارتے تو آپ کے جوتوں کو لے کے رکھ لینا اپنے پاس، جب آپ جوتے پہنتے تو جوتے پہنانا، آپ آ کے مجلس میں بیٹھتے جوتے اتار کے تو وہ جوتے لے کے وہ اپنے بغل میں دبا کے رکھ لیتے تھے حضور صلی اللہ علیہ وسلم کے، تو یہ ان کا کام تھا۔ مسواک لوٹ پانی وضو کا پانی رکھنا، مسواک دینا، یہ جو ہے نا حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ یہ خدمت میں تھے۔ حضرت عقبہ ابن عامر جوہانی یہ سفر میں خچر کے ساتھ رہتے تھے۔ اصلح ابن شریک یہ اونٹنی کے ساتھ رہتے تھے۔ حضرت بلال یہ حضور صلی اللہ علیہ وسلم کے مؤذن تھے۔ سعد حضرت ابو ذر غفاری، ان حضرات کے ذمے آمد و خرچ کا نظام تھا، آپ کہیں آ رہے ہیں کہیں جا رہے ہیں اس کا خرچہ ورچہ جو ہے نا یہ ان کے ذمے میں تھا۔ ایمن ابن عبید، ان کے متعلق وضو اور استنجا کی خدمت تھی۔ حضرت معیقب ایمن کی والدہ ان کے پاس انگوشتری رہتی تھی، انگوٹھی۔ زندگی میں راحت جو ہوتی ہے وہ خادم سے ہوتی ہے، اس لیے جس کے زندگی میں خادم نہیں ہوگا اس کی زندگی میں راحت نہیں رہے گی، اس کو وہ زندگی میں راحت سے اپنا وقت نہیں نکال سکتا۔ تو کام اسے خود کرنے کی عادت ہونی چاہیے، لیکن خادم جو ہے نا یہ ہونا ہوتا ہے۔ تو جس ملک میں خادم کا ہی نظام ختم کر دیا گیا ہو اس ملک میں راحت بھی نہیں رہیں گی، اس لیے پیسے بہت ہے تو کام چل جانا ضروری نہیں ہے۔ اب پھر ہوتا یہ ہے کہ اب چونکہ خادم تو ہے نہیں، لہذا کام آسان سے آسان کرو، سامان زیادہ سے زیادہ کرو، ہر چیز تیار، پھر بھی بے مزہ ہو جاتی ہے لائف۔ یہ جتنے زیادہ پروڈکٹ اور زیادہ زیادہ سامان بنانے کے چکر چلے نا، کہ بھائی اب آپ ساتھ میں خادم تو کوئی ہے نہیں، اب خود ہی خادم ہے، اور اگر خادم ہوا بھی تو اس کو اتنی تنخواہ کہ اپنی اتنی تنخواہ، خادم کی بھی اتنی تنخواہ، اب کون خادم رکھے گا، بے لطف ہو جاتی ہے زندگی۔ مؤذن کل چار تھے، دو مدینے میں حضرت بلال اور حضرت عبداللہ ابن ام مکتوم، ایک قبا میں حضرت سعد القرط، ایک مکے میں حضرت ابو محذورہ، چار مؤذنین حضور صلی اللہ علیہ وسلم نے مقرر فرمائے ہوئے تھے۔ پہرہ دینے والے، حضور صلی اللہ علیہ وسلم کا پہرہ دینے والے بھی تھے۔ حضرت سعد ابن معاذ رضی اللہ عنہ بدر میں، حضرت محمد ابن مسلمہ احد میں، حضرت زبیر ابن عوام خندق میں، عباد ابن بشر بھی بعض اوقات یہ کام کیا، مگر جب آیت واللہ یعصمک من الناس کہ اللہ تعالیٰ لوگوں سے آپ کی حفاظت فرمائیں گے نازل ہوئی تو آپ صلی اللہ علیہ وسلم نے پہرہ بند فرما دیا۔ کاتبین یعنی آپ کے منشی، حضرت ابو بکر، حضرت عمر، حضرت عثمان، حضرت علی، حضرت زبیر، حضرت عامر ابن فہیرہ، حضرت عمر ابن العاص، ابی ابن کعب، عبداللہ ابن ارقم، حضرت ثابت ابن قیس ابن شماس، حضرت حمزلہ ابن ربیع اسدی، حضرت مغیرہ ابن شعبہ، عبداللہ بن رواحہ، حضرت خالد بن ولید، حضرت خالد ابن سعید ابن العاص، حضرت معاویہ، حضرت زید ابن ثابت، یہ حضرات یہ منشی تھے حضور صلی اللہ علیہ وسلم کے، کاتبین تھے یہ لوگ، لکھنے والے، یعنی جو وحی آتی تھی وہ وحی آپ صلی اللہ علیہ وسلم لکھواتے تھے، تو یہ وحی کاتبین وحی میں سے بھی تھے، یہ کاتبین وحی بھی تھے، اور دوسرے جو مکتوبات وغیرہ لکھوانا ہوتا تھا وہ بھی ان سے لکھوائے جاتے تھے۔ اصل تو وحی کا کام ہی تھا لکھوانے کا۔